भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। प्राविधिक साथी सशेन्द्र गौतमका साथ म अच्युत घिमिरे आजको कार्यक्रम लिएर आइपुगेका छौं। आजको कार्यक्रममा हामीसँग आफ्ना कविता सुनाउनका लागि कवि कृष्ण कट्टेल हुनुहुन्छ। उहाँ संचारकर्मी पनि हुनुहुन्छ र उहाँको कविता संग्रह सरकार पारीको गाउँ कविता संग्रह असोजमै प्रकाशित भइसकेको थियो। अहिले दोस्रो संस्करण गएको माघमा प्रकाशन भइसकेको छ। यही कविता संग्रहका कवि योभन्दा बाहिरका पनि अरू फुटकर कविताहरू पनि लिएर आउनुभएको छ। आज उहाँसँग उहाँका कविता सुन्दै उहाँसँगकै कुराकानी सुन्छौँ। उहाँको स्थायी घर ओखलढुङ्गा कटुन्जे 5 अहिले काठमाडौँमा रहँदै आउनुभएको छ। कृष्णजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
हजुर, धन्यवाद छ यहाँलाई।
कविता लेख्न थाल्नुभएको कहिलेदेखि हो?
विशेष गरी बाल्यकालदेखि नै हो। 8-9 कक्षा पढ्दै गर्दा विद्यालय स्तरीय पढाइ भनौँ न, त्यस्तै विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिँदै गर्दाको समयदेखि लेख्न थालेको हो।
त्यसपछि कवि हुँदै आइयो?
हजुर, लगभग कविको लागि परीक्षा दिएको हो मैले। यो
परीक्षामा सफलै भन्नु पऱ्यो नि। असोजदेखि निस्केको किताब माघमै फेरि संस्करण निस्किँदा त होइन?
दुईवटा दोस्रो संस्करण निस्किसकेको छ। त्यो हिसाबबाट पनि एक त सञ्चार कर्मले पनि सहयोग गर्यो कि भन्ने आश पनि लाग्छ। आफै सञ्चारकर्मी भएको हिसाबबाट पनि केही मलजल पुग्यो होला जस्तो लाग्छ। यद्यपि यहाँभित्रको कविता कविता जस्तै रहेछन्।
त्यो तपाईँले प्रतिक्रिया पनि पाउनुभयो होला?
हजुर हजुर हजुर।
एउटा कविता सुनेर कुराकानी सुरु गरौँ अरू।
हजुर, एकदमै। सरकार पारीको गाउँको सबैभन्दा अगाडि राखेको छु मैले यो कविता। कविताको शीर्षक छ चराहरूको देश। मैले सुनेको छैन चराहरूलाई हृदयघात भएको, मैले देखेको छैन चराहरूको अस्पताल, देखेको छैन मानिसका जस्तै डरलाग्दो चराहरूको घर। चराहरू भन्दैनन् तेरो मेरो, गर्दैनन् लोछाचुडी, छुट्याउँदैनन् सिमाना र क्षेत्रफल, किनकि उसको आँखाले देखे जति मात्र होइन उसको सपना। चरालाई त जानु छ उडेर कहाँ कहाँ। चराहरूको टोल हुँदैन सहर हुँदैन, चराहरूको टोल हुँदैन सहर हुँदैन, मानिसको जस्तो महँगोमा किनबेच हुने माया हुँदैन घरबार हुँदैन। उल्टै चमत्कार देखाइदिन्छन् चराहरू दुनियाँलाई सजीव मायाप्रेम गाँसेर। जसरी मयूरका जोडीहरू नाच्छन् वनमा, परिवार र ढुकुरका जोडीहरू साउती मार्छन् एकअर्कामा, डाँफे मुनाल र धनेशहरू रमाउँछन् मिलेर। त्यसैले म चराहरू हेरेर रमाउँछु, त्यसैले म चराहरू हेरेर रमाउँछु, मानिसले बनाएको कृत्रिम पहाड हेरेर होइन, किनकि चराहरूको उदार जीवनीबाट सिक्नु छ मानिसले जिन्दगीका आयामहरू। धन्यवाद।
साह्रै मिठो मिठो कविता अनि मिठो शैलीमा वाचन गरेर सुनाउनु भयो। स्वर पनि मिठो, मैले भने
धन्यवाद,
मलाई मिठो लाग्यो। तपाईँले परीक्षा दिएँ कविता सङ्ग्रह निकालेर भनेर भन्नुभयो होइन? अब अहिले चाहिँ भनौँ न, अब उपन्यास कथा अथवा आत्मकथाहरूको चाहिँ एकदम ठुलो लहर छ होइन, लहर छ एउटा विधाहरूमा चाहिँ कवितालाई पहिलो प्राथमिकता दिएर लेख्नेहरू एकदम कम हुनुहुन्छ। त्यस्तो त हुनुहुन्न भन्न मिल्दैन, मैले हुनुहुन्छ, कतिपय हुनुहुन्छ। हाम्रो यो कार्यक्रममा आउने त प्रायः अझ कवितालाई नै प्राथमिकता दिनेहरू बढी हुनुहुन्छ।
हजुर,
त्यसो हुँदा हुँदै पनि तपाईँले कवितालाई नै पहिलो प्राथमिकता दिएर प्रकाशन गर्नुभएको हो कि योभन्दा अरू विधामा पनि पहिला केही किताब निक्लिसकेका?
हजुर, म हुन त जुन आफ्नो बाल्यकालमा नाटक लेख्थेँ, सुरुवाती मेरो क्रम भनेको नाटक हो। गाउँघरमा लगभग 8-9 नाटक मञ्चन त मैले आफ्नै लेखनीय मैले लेखेर भएको थियो। यद्यपि कविता त्यो क्रममा सुरु भयो जुन कालमा म बाल्यकालमा द्वन्द्वकाल थियो होइन, त्यो धङधङै र सँगसँगै स्वयं मेरो परिवारको एकजना सदस्य पनि द्वन्द्वकालमा मैले बिता जुन
उहाँ
गुमाउनु पर्यो। मेरो अङ्कल स्वयं यता आर्मीमा हुनुहुन्थ्यो होइन, त्यो हिसाबबाट पनि ती पारिवारिक पीडा, त्यो किसिमको समय र एउटा पारिवारिक अवस्था र विकट ठाउँमा जन्मिएको र त्यहाँको समाज संस्कृति र हरेक किसिमका त्यहाँका हरेक मूल्य मान्यता ले पनि मलाई विशेष कवितामा प्रेरित गर्यो। र मैले नाटक लगभग त्यति बेला लेखे तापनि पछिल्लो समयमा काठमाडौँ छिरिसकेपछि यहाँको अवस्था र मलाई जुन किसिमको काठमाडौँमा भएका हरेक परिस्थितिले पनि कविता नै बढी जन्माइदियो
त्यसपछि कवितातिरै लाग्यो
हजुर कवितामै लाग्यो
र परीक्षा दिनुभयो होइन
हजुर
अर्को कविता सुनाउ न अब
हस् कविताको शीर्षक छ आइतबारेको देश विशेष गरी मेरो गाउँमा एकजनालाई आइतबारे भन्ने गरिन्थ्यो र सबै लगभग त्यस्तै खालको जीवनयापनमा भएका मानिसहरू मेरो गाउँमा भनौँ विशेषतः ग्रामीण क्षेत्रमा पाइन्छन् कविताको शीर्षक छ आइतबारेको देश भाले बासेसँगै तारा खसेसँगै उज्यालो हुनुभन्दा अगाडिको अन्तिम अध्यारोमा अस्थायी मृत्युबाट उग्रिन्छन् उसका आँखा उग्रिएसँगै आँखाहरू निस्किन्छन् मिरमिरेसँगै मिरमिरेको जस्तै मिठो जोस बोकेर कहिले पहाड गोड्न पुग्छन् ढुङ्गाको कापबाट पानी बगाउँदै हरियाली पहाड बनाउँछन् पहिरो बढारेर पहिरोमाथि भैँसी कुदाउँछन् हो यसरी नै ढुङ्गा र माटो हावा र पानीसँगै जवानी फेरिरहेछन् हाम्रा गाउँका आइतबारेहरू आज उनैको पसिनाले हो जुर्मुराएका जराहरू मगमगाएको बाँझोखेत र फलेका हुन् बस्तीहरू लटरम्म उनै आइतबारे हुन् जसले दिएर खाएका छन् खानलाई खोज्दैनन् उनै आइतबारे हुन् जसले दिएर खाएका छन् खानलाई खोज्दैनन् उनको संविधान नै मन हो धर्म नै सेवा हो त्यसैले अहिलेसम्म सुनेको छैन ठूलो स्वर यो गाउँले देखेको छैन तत्तछाड मछाड बज्राएका छैनन् लात्तीहरू एक्लै अर्कोमाथि यसरी मिलेका छन् मेरा गाउँका आइतबारेहरू तिनै आइतबारेका देश चलाउने आइतबारेहरूले तिनै आइतबारेका देश चलाउने आइतबारेहरूले आज देश दुखाइरहेका छन् भाइ फुटाइरहेका छन् लुछा लुछ र तानातान गरिरहेछन् भनाभन र हानाहान गरिरहेछन् यसरी देश चलाउने आइतबारेहरूले देश दुखाइरहँदा यसरी देश चलाउने आइतबारेहरूले देश दुखाइरहँदा अर्धमूर्छित र भावविह्वल हुन्छन् मेरा गाउँका आइतबारेहरू यो देश सम्झेर तर जति उफ्रिन्छन् जति कराउँछन् देश चलाउने आइतबारेहरू उत्ति नै जय जयकार र सम्मान छ तिनलाई पिञ्जडाभित्र बन्दक जस्तै छ मेरो देश पहरामा फलेको फर्सी जस्तो खस्दै गरेको पहिरो मुनिको बस्ती जस्तो आज देश फुत्किन चाहन्छ पिञ्जडाबाट ताप्न चाहन्छ शान्तिको घाम र रमाउन चाहन्छ आइतबारेहरूसँगै जसले गाउँ बनाए र आफ्नै कानून बनाए अनि बनाए दुखी रहेको देशभित्र अनि बनाए दुखी रहेको देशभित्र हाँसिरहेका क्षितिजहरू त्यसैले अब देश चलाउने पालो पसिनाले देश बनाउने आइतबारेहरूको हो धन्यवाद
विकट ठाउँमा जन्मिएको भन्नुभयो अघि होइन
हजुर
कस्तो ठाउँमा जन्मिनु भएको तपाईँको आफ्नो जन्मको ठाउँ कटुन्जेको बारेमा बताउनुहोस्
हजुर विशेष गरी यो पूर्वको कर्णाली जस्तो मलाई लाग्छ हुन त यो देश भनौँ अथवा हरेकले मानिसले भन्दाखेरि कर्णाली भनिसकेपछि एकदम दुर्गम विकट त्यहाँको विकास पुर्याउनुपर्छ भन्ने कुराहरू हुन्छ तर मैले जन्मिँदै गर्दा हुर्किँदै गर्दा मैले घुमेका ओखलढुङ्गा खोटाङ र सोलुखुम्बुहरू पूर्वका उत्तिकै कर्णाली हुन् जति पश्चिमको कर्णालीलाई विकट मानिन्छ त्यो हिसाबबाट ती मात्रै हो जस्तो मलाई लाग्दैन जसरी पहाडी क्षेत्र हिमाली क्षेत्रहरू कर्णाली नै हुन् होइन तराईभित्र पनि कर्णाली भेटिन्छ जस्तो मलाई लाग्छ त्यो हिसाबबाट सरकारको आँखा नपुगेको सरकार पारीको गाउँ जस्तै लाग्छ मलाई त्यो गाउँ
त्यही भएर तपाईँले आफ्नो बुकको नाम सरकार पारीको गाउँ राख्नुभयो
हजुर अवश्य
काठमाडौँ आएपछि मैले कवितामै झन् लागेँ भन्नुभयो कहिले आउनुभयो काठमाडौँमा चाहिँ तपाईँ टिकट भन्नु तपाईँले भनेअनुसार पूर्वको कर्णालीबाट कहिले आउनुभयो
मैले 2065 सालको एसएलसी दिएको चार दिन पछाडि काठमाडौँ 2000 रुपियाँ लिएर आएको
अनि के गर्नुभयो
विशेष गरी म त्यो बेलामा मेरो बाल्यकालदेखि केही गर्नुपर्छ भन्ने खालको थियो पारिवारिक स्थिति पनि एकदम दयनीय अवस्था र सँगसँगै पढाइमा पनि मैले एउटा किनेको कपीमा धेरै किसिमका विषयवस्तुका लेखहरू भनौँ न ती लेख्नुपर्ने बाध्यता अथवा भनौँ त्यस किसिमको जर्जर अवस्थाबाट एकदम दयनीय अवस्थाबाट बिउतिसकेको एक किसिमको भनौँ न एसएलसीसम्म आइसकेपछि मैले उच्च शिक्षा पनि हासिल गर्नुपर्छ र प्लस काठमाडौँभित्र गएर मैले जस्तोसुकै दुःख गर्नुपर्छ भनेर त्यो आँट लिएर मैले छिरेको हो 65 सालको अन्तिमतिर
अनि यहाँ आएपछि कलेज पढ्न थाल्नुभयो
हजुर विशेष गरी मैले संयोगवश भन्नुपर्छ भाग्यवश मैले काठमाडौँ छिरेको लगभग हप्ता दिनभित्र मैले काम पाएँ कुनै एउटा अफिसमा त्यो पनि एउटा पिएनको काम भनौँ न त्यसपछि मैले बिहानको समयमा कलेज र दिउँसोको समयमा काम गर्ने वातावरण पाएँ
त्यसरी पढ्दै जानुभयो
हजुर
पढाइ तपाईँको कहाँसम्म पुग्यो अहिले
अहिले ब्याचलर सक्यो मास्टर्स पत्रकारितामै हो
ए गर्दै हुनुहुन्छ
हजुर
अब एउटा कविता फेरि सुनाउँ त
हजुर हस् यो कविताको शीर्षक छ हराएको मन बतासे डाँडो फुङ्ग उडिरहेको पाखाभरिको सौन्दर्य चुपचाप चुपचाप टोलाइरहेका बरपिपल अनि चौतारीमा पसिना पुछिरहेको एउटा भरिया, धेरै बटुवाहरूको चप्पले संगीत र थकित सुस्केराले समेत नफर्काएको ती भरियाको उडिरहेको मन म सोच्दैछु, आखिर कहाँ कहाँ उडिरहेको होला, किन ब्युजिएको छैन उसको तन्द्रा, जो म बुझ्न चाहन्न जसरी उनी बुझाउन चाहँदैनन् यो दुनियाँलाई। कहिलेकाहीँ क्षितिजमाथि कराउँदै हिँड्ने हवाईजहाज, देखिने रङ्गी चङ्गी फुलबुट्टाहरू, देख्न भ्याएका सबै वैज्ञानिक विमोचनहरू उनलाई पटक्कै मन पर्दैनन्। उनी विश्वास अनि माया पनि गर्दैनन्, जति माया त उनी गर्छन् त्यही ढाकरलाई, त्यही बरपिपल र चौतारीलाई गर्छन्, जहाँ उनले जीवन देखेका छन्, खुशी अनि सफलता देखेका छन्। फुङ्ग उडेको बतासे डाँडाको सौन्दर्य अनि हराइरहेका भरियाको मनले के सोचिरहेको होला, के खोजिरहेको होला, सरकार म बुझ्न चाहन्छु। धन्यवाद।
तपाईँले तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ?
मेरो घरमा बुबा, मम्मी र भनौँ न एकल परिवार जस्तै, दाई अहिले वैदेशिक रोजगारीको क्रममा मलेसियामा हुनुहुन्छ, सानो भाइ स्कुल पढ्दैछ, अनि भाउजू हुनुहुन्छ।
कविता कति लेखिसक्नुभयो अहिलेसम्म?
निकाल्ने हो भने लगभग 4 जति कविता सङ्ग्रह हुन्थ्यो होला, तर मैले एउटा आर्थिक अवस्थाको कारणबाट पनि भन्नुपर्छ, विद्यार्थी जीवनको कारणबाट पनि मैले निकाल्न सकेको थिएन, र यो समयमा चाहिँ विशेष गरी बिस्तार बिस्तार अब भनौँ न यतिको निकाल्न सक्ने भएछु जस्तो लागेर अब पहिलो कविता निस्क्यो, जे होस् 4 जति किताब निस्किन्छ।
आफैले निकाल्नुभयो पहिलो चाहिँ?
हजुर, पहिलो आफैले।
तपाईँले सानैदेखि कविता लेख्थेँ भन्नुहुन्थ्यो होइन, सानो बेलादेखि चाहिँ कविता लेख्दाखेरि कविता सुनाउने चाहिँ कसलाई?
त्यति बेला म जिल्ला स्तरीयसम्म, कहिले विद्यालय स्तर, कहिले अन्तर विद्यालय स्तरीय भनिन्थ्यो, त्यस्ता प्रतियोगिताहरूमा भाग लिन्थेँ, र हुन त वाद विवाद वक्तृत्वकला र हाजिर जवाफ पनि लिन्थेँ, त्यसमा सेकेन्ड थर्ड हुन्थेँ होला होइन, तर कवितामा म प्राय फर्स्ट नै हुन्थेँ, प्रथमै हुन्थेँ, त्यो हिसाबबाट त्यति बेलैदेखि त्यस्तैमा सुनाइन्थ्यो।
ए, अनि त्यसले झन् तपाईँलाई हौसला बढाउँदै लिएर गयो, फर्स्ट भएपछि अब सेकेन्ड हुनुहुन्न, अरूलाई अगाडि जान दिनुहुन्न, आफैले फर्स्ट ल्याइरहनुपर्छ भन्ने हिसाबले झन् मिहिनेत गर्नुभयो।
त्यो खालको स्थान प्राप्त गरेपछि मैले अप्रत्याशित जस्तो जिल्ला स्तरीयमा प्रतिस्पर्धा गर्दा धेरै बोर्डिङ स्कुलमा पढ्ने, त्यति बेला भनौँ न जिल्ला स्तरीयमा बोर्डिङ स्कुल नै पुगेको थियो, त्यस्तामा पनि प्रतिस्पर्धा गर्ने धेरै सहभागितामा प्रथम हुँदाखेरि त्यो विकट ठाउँमा गाडी पुगेको छैन अझै पनि, हुन त केही ठाउँमा पुगेको छ, त्यति बेला सदरमुकामबाट 4-5 घन्टाको बाटो, फोनको सुविधा पनि थिएन, म फर्स्ट भइछु भनेर त्यहाँ जिल्ला स्तरीय आयोजकको टिम एउटा मलाई गाउँमा लिन गएको थियो प्रथम भइस भनेर, त्यो हिसाबबाट मैले अप्रत्याशित त्यो किसिमको स्थान प्राप्त गरेपछि ओहो कविता लेख्दो रहेछु भन्ने भान भएर त्यसरी हो।
ओखलढुङ्गा कटुन्जे 5 जन्मनुभएका कवि कृष्ण कटेल आज हामीसँग एकल कविता वाचनमा हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गरिरहेका छौँ, र ओखलढुङ्गामा जिल्ला स्तरीय लेभलको कवितासम्म गएर प्रथम हुनुभएकोसम्मको कुरा सुन्यौँ होइन, त्यसपछि तपाईँ काठमाडौँ आइसकेपछि अब त्यहाँ त एउटा सानो क्षेत्र थियो होला, थोरै मान्छेहरू थिए, कवि पनि थोरै थिए होइन, अब जाँच्ने जाँच गर्ने मण्डली पनि सानै खालको थियो होला, त्यसपछि तपाईँ यहाँ आउनुभयो जहाँ चाहिँ देशभरिका कविहरू भेला हुने ठाउँ हो यो होइन, यहाँ आएपछि आफूलाई कहाँ पाउनुभयो त अनि कसरी सुरु गर्नुभयो?
मैले त्यति बेला मैले त अब आफ्नो कहाँ बस्ने, कहाँ के गर्ने, के खाने, त्यो एक किसिमको इस्ट्याब्लिस हुने भनौँ, यहाँ आफ्नो बस्ने ठाउँको समेत टुङ्गो नभइसकेपछि मैले त्यहाँ अब विशेष गरी आफू गुजारा चलाउने किसिमबाट त्यो एउटा मैले काम गर्ने त्यो संस्थामा नै आबद्ध भएँ र लागिरहेँ, र 11-12 पढ्दै गर्दा पनि म निकै पछि रहेछु भन्ने नै आभास भयो, र मैले आरआर कलेजबाट जुन ब्याचलर पढेँ र इन्टर त मैले चावेलबाट गरेको थिएँ, र ब्याचलरमा पनि जुन त्यहाँ कविता प्रतियोगिता नै भयो भनौँ त्यहाँभित्र सुब्यो अथवा विभिन्न किसिमबाट हुँदा त्यहाँ पनि सेकेन्ड स्थान हासिल गरेँ, त्यो हिसाबमा म कविता लेखेको रहन्छु, एउटा भावनामा बग्दो रहेछु भन्ने मलाई त्यहाँ आभास भयो।
यहाँ आएपछि तपाईँले थप सिक्ने मापदण्ड कसरी बदल्नुभयो, कोबाट सिक्नुभयो, कसरी सिक्नुभयो, अब आफूलाई त उचाइ बढाउनु पर्यो होइन, तपाईँले त्यो फिल गर्नुभयो होला?
हजुर, मैले कोहीबाट सिक्ने मौका नै पाइनँ, मैले त्यति बेला हुन त सञ्चार क्षेत्रमा मैले त्यसपछि काठमाडौँ छिरेको 1.5 वर्षमै मैले रेडियोमा काम गर्न थालेँ, र त्यसपछि मैले धेरै कुरा सिक्न पाएँ होइन, मैले कोहीबाट सिक्नै पाइनँ, मसँग एउटा कसैको कविता कृति पढ्न मन लाग्थ्यो, धेरै कविहरूको नाम हुन्थ्यो, मलाई किन्न पैसा हुँदैन थियो होइन, किताबसम्म किन्न, त्यो हिसाबबाट मैले गाउँघरमा जुन बुवा मम्मी आफ्नो आफन्तसँग बसेर जुन सुख सयलमै भनौँ एक किसिमको अब कुनै तनाव हुन्न थियो, त्यो हिसाब किताबबाट कविता लेख्ने कुनै विषयवस्तु दिइन्थ्यो त्यसमा लेखिन्थ्यो त्यो कविता र मैले आएर लेख्ने कविता निकै फरक भयो काठमाडौँ र मेरो ओखलढुङ्गाको कविता निकै फरक भयो त्यो हिसाबबाट मलाई जहाँसम्म लाग्छ काठमाडौँ छिरेपछि मात्रै मैले कविता लेख्न थालेको हुँ त्यो आफ्नै भोगाईबाट सिकेको हुँ
अर्को एउटा कविता फेरि सुनाउनुहोस् त
हजुर हस् कविताको शीर्षक छ प्रतीक्षामा यो अलिकति माया प्रेमसँग सम्बन्धित हुनसक्छ मनको दियो बालेर म तिम्रो स्वागत गर्न कुरिरहेछु तिमी हामी बीचमा मैले बनाएको फुलै फुलको बाटो हुँदै आऊ प्रिया नजरहरू पर्लान् अरू कुनै तिम्रा पृथक सुन्दर अवयवसम्म कतै नभोली आऊ मेरो दिलमा यहाँ मुटुको ढोका खोलिएको छ तिम्रो लागि विपना बिउताइरहेछु म बन्दकी राखेर रा सपना रहरहरू जोगाइरहेछु म तिम्रो मुस्कानको प्रतीक्षामा जुन नलाग्ने रातमा आऊ प्रिया नयनमा मेरो नाम लेखेर आऊ चकित पर्नेछ यो दुनियाँ तब औँसीमा जुन लागेको देखेर फूल र जुनसँग के दाजौ तिमीलाई न ओइल्याउँछौ तिमी न छिनछिनमा हराउँछौ तिमी त बादलको तहभन्दा माथिको कञ्चन सफा आकाश जस्तै हौ तिमी हिँड्दा बाटोमा साधु तपस्वीदेखि हरेकले कामुक देख्नेछन् तिमीलाई तिम्रो नयनमा मेरो तस्विर देखाऊ सबैलाई तब ढा गर्नेछ यो दुनियाँले हाम्रो सम्बन्ध देखेर धन्यवाद
अब मैले कुराकानीको क्रम यहाँनिर छोट्याएर फेरि तपाईँलाई एउटा कवितातर्फै लैजान्छु त्यसपछि अनि हामी अरू कुराकानी अर्को चरणमा गरौँला
हजुर हस् यो कविताको शीर्षक छ दुःख देश र आँटहरू मैले अहिलेसम्म वाचन गरेको कविता सरकार पारीको गाउँभित्रैबाट हो र यो पनि सरकार पारीको गाउँ सङ्ग्रहभित्रैबाट छ दुःख देश र आँटहरू खोइलिएको मेरा बाको तालु निकै लामो इतिहास बोकेर टल्किरहन्छ उजाड पाखामा लाली गुराँस फुल्याउने मेरो देश चाहिँ खुइलिएको मेरा बाको तालु निकै लामो इतिहास बोकेर टल्किरहन्छ उजाड पाखामा लालीगुराँस फुलाउने मेरो देश चाहिँ खै कति फुलायो भाग्यले मेरा बाको तालुको मैदानमा खुसीहरू नाम्लोको पातोले गढिएको निधारमा जमेको पसिना पुस्दै थकाई मेटिरहेका मेरा बालाई सोध्न सक्दिनँ म बा खुसी कहाँ मिल्छ भनेर प्रचण्ड तापमा सडक किनारमा काखे बालक च्यापेर मकै पोल्दै गरेकी दिदी देशको शान बोकेर ठडिरहेको सगरमाथा जस्तै अटल आत्मविश्वास सँगालेर बोल्दै थिइन् आँखाले म मेरा छोरालाई ठूलो मान्छे बनाउँछु दिनरात घामपानी सहेर जन्माइरहेकी छिन् मेरी आमा सुन्दर सपना बुद्धको जस्तो सत्मार्ग पहिलाएर उनले हाँडीभरि भुटेका मकैका फूल झैँ फुलाउन चाहन्छन् सोचेका सपना जसबाट आफ्नो सन्तानको भविष्य बुन्न खोज्छिन् यी भरिया मजदुर र किसानको मेहनत जस्तै बगिरहन्छन् सधैँ सप्तकोशी कर्णालीहरू साहस बोकेर सुसेलिरहन्छन् वनकुञ्जभित्र वन्य जन्तुहरू जीवनको धुन बनेर त्यसैले आजसम्म बाँचिरहेको हाम्रो सभ्यता बचाउँदै खोल्न चाहन्छन् युवा पुस्ताहरू विकासको ढोका जहाँबाट पूरा होस् बा र आमाको सपना यो देशको सपना धन्यवाद
तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र एकल कविता वाचनमा आज कविता वाचनका लागि हामीसँग कवि कृष्ण कट्टेल हुनुहुन्छ ओखलढुङ्गा कटुनजे उहाँको जन्मठाउँ र अहिले काठमाडौँमा रहँदै आउनुभएको छ सरकार पारीको गाउँ कविता संग्रह उहाँको गएको असोजमा प्रकाशित भएको र गएको माघमा यही कविता संग्रहको पुनः प्रकाशन पनि भइसकेको छ हामी कृष्ण कट्टेलसँगको कविता र उहाँका कुराकानीलाई केही बेरमा फेरि जारी राख्छौ उज्यालो सुन्दै गर्नुहोला
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ आजको एकल कविता वाचनमा हामीसँग कवि कृष्ण कट्टेल हुनुहुन्छ ओखलढुङ्गा उहाँको घर अहिले राजधानीमै रहँदै आउनुभएको छ सञ्चारकर्मी पनि हुनुहुन्छ सरकार पारीको गाउँ उहाँको कविता संग्रहको नाम यो प्रकाशन भएको गएको असोजमा आज हामी सरकार पारीको गाउँभित्रका उहाँका कविताहरू र त्योभन्दा बाहिरका कविताहरू पनि सुनिरहेका छौँ। तपाईँलाई फेरि स्वागत छ कृष्णजी हाम्रो कार्यक्रममा।
हजुर धन्यवाद।
अब कुन कविता सुनाएर सुरु गर्नुहुन्छ?
हजुर यो क्रममा ईश्वर विरुद्ध आन्दोलन शीर्षकको कविता
सङ्ग्रहभन्दा बाहिरको
बाहिरको हो पछि लेखिएको म यो सुनाउँछु। कविताको शीर्षक ईश्वर विरुद्ध आन्दोलन। अब आन्दोलन ईश्वर विरुद्ध हुनुपर्छ एउटा वृहत आन्दोलन। वर्गीय खाडलमा कुपोषित भाग्यलाई थिचेर त्यहीमाथि महाजनहरूको लात्ती बजार्ने यस्तो असमान सृष्टिको तराजु विरुद्ध एक वृहत आन्दोलन गर्नु छ। वार्ता ईश्वरसँग गर्नु छ, वार्ता ईश्वरसँग गर्नु छ। कतै हाँसोले कसैको पेट बटारिँदा, कतै आँसुले बगेको, कतै आँसुले कसैको हृदय जलाउने यो परम्परागत भ्वाङ टाल्ने शर्तमा वार्ता फलदायी हुनुपर्छ। गर्वैदेखि विभेदले डामिने तह वार्ता फलदायी हुनुपर्छ। गर्वैदेखि विभेदले डामिनेहरूका लागि, पसिना बेचेर प्यास मेट्नेहरूका लागि, पाखा पहरा र अनकन्टार झुपडीमा भोलि खोज्नेहरूका लागि ईश्वरले जवाफ दिनुपर्छ। आखिर कसले जन्मायो मान्छेभित्रै महाराज? ईश्वरले जवाफ दिनुपर्छ। आखिर कसले जन्मायो मान्छेभित्रै महाराज? खै कसरी जोखिन्छ भाग्य र दुर्भाग्य? कहिले टेक्न पाइन्छ समानताको भूगोल? त्यसैले ईश्वर मान्छेलाई मान्छे बन्न सिकाइदेऊ, मान्छे र महामान्छे होइन। धन्यवाद।
यो कविता पनि हामीले सुन्यौँ फुटकर। तपाईँले राजधानीमा आइसकेपछि साहित्यिक कार्यक्रमहरूमा चाहिँ कतिको हिँड्नु पाउनु भएको छ?
मैले धेरै हिँड्न पाएको छैन र रेडियो पत्रकारिताको क्रममा विशेषतः म समाचार शाखामा हो, त्यो हिसाबबाट राजनीति नै हो मेरो बिट हेर्ने त एउटा पेसागत रूपमा। यद्यपि मेरो रुचि साहित्य हो र साहित्यिक कार्यक्रम पनि कहिलेकाहीँ योभन्दा अगाडि चलाएको थिएँ, त्यो हिसाबबाट पनि गएँ र एक दुईवटा काठमाडौँ बाहिरको रेडियोमा अझै पनि बज्छ, होइन लगभग 10 रेडियोबाट साहित्यिक कार्यक्रम बज्छ। यद्यपि मैले त्यसलाई त्यति धेरै समय दिन पाइरहेको छैन, दुःख लाग्छ। जे होस् भनौँ न, एउटा पेसागत रूपमा बाँधिँदाखेरि त्यति धेरै साहित्यिक कार्यक्रममा जमघट हिँड्न पाइरहेको छैन।
पत्रकारिता पैसाको लागि गरिन्छ, साहित्यिक पत्रकारिता चाहिँ सोखको लागि गरिन्छ।
मैले त्यस्तै बनिदियो बाध्यता, हुन त पत्रकारिता पनि सोख हो, होइन? पहिले मेरो सोख जस्तो लाग्थ्यो र एक किसिमको मलाई बाँच्न पनि अहिलेसम्म त्यसले बचाइराखेको छ भनौँ। पहिले अभावबाट अहिले केही सामान्य गुजारा चल्नसम्म आइरहेको छ, त्यो हिसाबबाट पत्रकारिता यहाँले भने जस्तै ठ्याक्कै भइदियो मेरो लागि।
तपाईँ समाचारमा काम गर्नुहुन्छ होइन, तर त्यति गर्दा चाहिँ कवि त्यहाँ दबिरहेको हुन्छ, अनि कवि चाहिँ प्रस्फुट हुने बेलामा यस्तै पुस्तकहरूमा आउँछ।
हजुर
है, तपाईँको कवि सङ्गत चाहिँ को कोसँग छ अहिले? अहिलेको अब तपाईँको पोलिटिकल पत्रकारहरूको सङ्गतको कुरा नगरौँ, होइन? त्यो अब धेरैसँग होला, हाम्रो कार्यक्रममा त्यो भिट परेन फेरि।
हजुर हजुर,
तपाईँको साहित्यिक सङ्गत चाहिँ को कोसँग छ त?
साहित्यिक विशेष गरी मैले आदरणीय केही जुन साहित्यिक कार्यक्रमहरूमा लगभग वरिष्ठ साहित्यकार लगभग धेरैसँग अन्तर्वार्ता त लिइसकेँ। यद्यपि यो कार्यक्रमको यो पुस्तककै विमोचन लोकार्पणकै क्रममा वरिष्ठ कवि साहित्यकार तुलसी दिवस हुनुहुन्थ्यो, उहाँसँग मेरो नजिकको म एकदमै उहाँलाई मान्छु, उहाँले मलाई एउटा चेलोको रूपमा हेर्नुहुन्छ। श्रवण मुखारुङ आदरणीय कवि वरिष्ठ साहित्यकार, उहाँहरूसँग चिनजान छ भनौँ न, होइन? लगायत उहाँहरूकै पुस्तासँग सामान्य छ, त्यति धेरैसँग पनि छैन। र युवा पुस्ताका कविहरू जस्तो हेमप्रभासहरू, होइन, उहाँहरूसँग जे होस् राम्रै छ भनौँ।
मैले सोध्न खोजेको चाहिँ तपाईँले हुन्छ नि कविता लेखिसकेपछि कापीमा थुप्राएर राख्दैन कि, कसैलाई सुनाउ सुनाउ हुन्छ नि खसखस भइरहने त्यस्तो खालको साथी क्लोज फ्रेन्ड कोही हुनुहुन्न?
त्यो त्यति छैन, म सामाजिक सञ्जालतिर देखाउँछु अथवा विभिन्न अनलाइनतिर कहिलेकाहीँ सामाजिक सञ्जाल अथवा अनलाइनतिर पनि जान्छ र सुनाइहालेँ भने म कहिलेकाहीँ ब्रेक टाइममा त्यही रेडियोकै साथीहरूलाई, होइन, जो साहित्यप्रति रुचि राख्छन् अथवा आफन्तहरू कोही भेटियो भने त्यस्तै क्रममा साथीभाइहरूसँग सुनाउँछु
यस्तो बेलामा। हजुर, अर्को कविता सुनाउनुहोस् न।
हजुर, यो क्रममा कविताको शीर्षक छ बाफको अस्तित्व। महाशय तिमी हिँड्दा सँगै हिँड्ने तिम्रो छाया झैँ मेरो पनि आफ्नै छाया छ। महाशय तिमी हिँड्दा सँगै हिँड्ने तिम्रो छाया झैँ मेरो पनि आफ्नै छाया छ, आफ्नै ओजन छ। तिम्रो पैतालाले दबाब दिए झैँ मेरोले पनि उस्तै चाप दिन्छ यो माटोलाई। मैहुँ भन्ने घामले समेत मेट्न सक्दैन बाफको अस्तित्व। बाफ त यो रङ्गी चङ्गी दुनियाँ हेर्दै उठ्छ माथि माथि, बनाउँछ सङ्गठन र मडारिन्छ कहिले पूर्व कहिले पश्चिम। बाफ हराउँदैन कहिल्यै, बरु गर्जिन्छ मेघ भनेर रोकिदिन्छ घामको चोरीफुरी, अनि बर्सिन्छ सिना पानी भनेर जति बेला तिमी पनि छानोमुनि ओत लागिरहेको हुनेछौ। त्यसैले बाफ हो म, कहिल्यै तिमी जस्तो ढुङ्गा बन्न सक्दिन, तर अस्तित्वविहीन सम्झ्यौ भने मलाई, म ढुङ्गा फुटाउने गरी विस्फोटित तर अस्तित्वविहीन सम्झ्यौ भने मलाई म ढुङ्गा फुटाउने गरी विस्फोटिन सक्छु। त्यसैले महाशय मेरो कमजोरीमाथि शासन गर्दैमा तिमीले मलाई कमजोर नठान। तिमीले सोचे जस्तो तिमी शासक होइनौ सबैको। तिमीले सोचे जस्तो तिमी शासक होइनौ सबैको। कोहीबाट शासित छु भन्ने बोल्यौ भने छिट्टै बदलिनेछ सत्ता, जसरी बाफले बदल दिन्छ मौसमको चमक। धन्यवाद।
तपाईँले कविता मूल विधा भयो तपाईँको, होइन? त्योभन्दा अरू विधा चाहिँ के केमा लेख्नुहुन्छ त?
विशेष गरी मलाई कविता भन्दा पनि धेरै त पढेको छैन, दुई चारवटा उपन्यास पढेको छु। त्यो हिसाबबाट पनि भन्दाखेरि मलाई त्यो आख्यानतिर उपन्यासतिर पो बढी म सक्दो रहेछु भन्ने मलाई आभास त हुन्छ। केही केही लेख्छु पनि त्यति धेरै त्यसलाई पुनः पनि दिएको छैन र तत्काल निकाल्ने पनि कुरा छैन। त्यो हिसाबबाट
रफ गर्दै
हजुर त्यो खालको अवस्था फुर्सद समय अनुसार त्यो छ। मैले वास्तवमै लेख्ने हो भने कविता भन्दा उपन्यास विधा अथवा कविता र उपन्यास नै सायद सक्छु जस्तो मलाई लाग्छ। अरूमा चाहिँ त्यति धेरै छैन।
कुन समयमा टाइम निक्लिन्छ लेख्नको लागि?
मेरो हुन त मानिसहरूले यो समय त्यो मैले धेरै वरिष्ठ साहित्यकारहरूसँग यहाँ हजुरले पनि लिँदा भनेका होलान् कुनै समय हुँदैन लेख्ने भनेको मैले पाउँछु, तर मलाई चाहिँ बढी एकान्त नै चाहिन्छ, फुर्सद नै चाहिन्छ र कि तनावै भएको होइन त्यो खालको अवस्था चाहिन्छ।
एक्लै बस्नुहुन्छ?
हजुर।
अनि यसो खाली भयो कि लेख्नु थाल्नु?
खाली भएको समयमा लेख्छु, एक्लै समयमा।
प्रायः कविता आउँछन् दिमागमा?
हजुर हजुर।
अब फेरि अर्को एउटा कविता सुनौँ, त्यसपछि कुराकानीलाई जारी राख्छौँ।
कविताको शीर्षक छ ओली ओबामा र म। तिनका बाले रक्सीलाई जवानी सुम्पेर श्रीमती कुटे कुटेनन् होला, तिन छाक भोकै गुडुल्किएर चौथो छाकमा हृदय रसाउन एकघान मकै भुटे भुटेनन् होला। म सम्झन्छु ओली र ओबामाहरूलाई मेरो हृदयसँग तौलिएर, डल्सिङ ढुङ्गामा ठेसिएर माटोमा रगत लतपताउँदै ओबामा र ओलीहरूले बालुवामा अक्षर रोपे रोपेनन् होला। छानोमुनि अध्यारोमा आँखी झ्यालबाट मुस्कुराएको जुनको उज्यालोमा मैले झैँ ओली र ओबामाहरूले भाग्य भेटाइदिने बारखरी लेखे लेखेनन् होला। अलग्गिदा खुसीबाट पौडिदा अभावमा खोसिदा मनभरिका सपना मेरो झैँ जल्यो कि जलेन मुटु ओली र ओबामाहरूको। उस्तै लाग्ने ओली र ओबामाहरू उसै गरी साइरन बजाउँछन् पैतालामा, कुच्छन् खुल्ला हावामा पल्टाउँदै सफलताका पन्नाहरू। मैले झैँ परिबन्धको पिञ्जडामा छटपटिनु पर्दैन होला ओली र ओबामाहरूलाई। त्यसैले बुझ्दा रहेनछन् उनीहरू मेरो जस्तै मेराहरूको छटपटी, देख्दा रहेनछन् अभावभित्र आगो बलेको। म सोच्दैछु ओली र ओबामाको सन्तान र मेरा सन्तान बीचको दूरी यस्तै रहिरहे, म हुनु र नहुनुको अर्थ रहन्छ र। धन्यवाद।
बडा राम्रो कविताहरू सुनियो। तपाईँले होइन पुस्तक निकाल्नुलाई चाहिँ आफ्नो एउटा परीक्षा भन्नुभयो, परीक्षा उमेर तपाईँले पुस्तक चाहिँ पाठकहरूमा पुर्याइसकेपछि प्रतिक्रिया कस्तो पाउनुभयो?
मैले प्रतिक्रिया भनेको
तपाईँमा, मैले भन्न खोजेको तपाईँको लेखनीलाई फेरि निखार्नको लागि, अझ राम्रो वैशिष्ट्य ल्याउनको लागि चाहिँ कतिको हेल्प हुँदो रहेछ किताब निकालिसकेपछि?
पक्कै पनि मैले यो परीक्षा दिएँ भने र पास मार्कसम्म आउँछ भन्ने आशामा छु, त्यो हिसाबबाट उत्प्रेरणा, एक किसिमको आत्मजागरूकता र आत्मविश्वास आम श्रोता दर्शकहरू विशेषतः विभिन्न कार्यक्रममा जाँदा पनि अथवा भनौँ श्रोता मनहरूले त्यो दिलाइदिनु भएको छ आत्मविश्वास, उहाँहरूको सुझाव ठिकै छ, अग्रजहरूको त ठिक छ, अझै सुधार्नुपर्छ भन्ने नै हुन्छ। यद्यपि पाठक श्रोताको लागि ठिकै छ, राम्रो छ, अगाडि अरू पनि गर्नुहोस्।
प्रष्ट रूपमा तपाईँको ल्याङ्ग्वेजमा परिवर्तन आयो, तपाईँको लेखनीमा परिवर्तन आयो?
आयो।
त्यो पुस्तक निकालिसकेपछि अब लेख्ने कविताहरू चाहिँ तीभन्दा अझ बलिया छन् भन्ने लाग्छ?
त्यो बनाउनु पर्छ भन्ने लाग्छ, तर बलिया नै जन्मे भन्ने मलाई लाग्दैन। पहिले एकैछिनमा कविता लेखिन्थ्यो भने आजभोलि सोचेर केही दिन लगाएर लेख्नुपर्ने त्यो एक किसिमको मनले।
साहित्यमा जति बुझ्यो जति पाठकमा गयो उति झन् डराउन थाल्छ लेखकको।
मलाई चाहिँ त्यस्तै महसुस भएको छ, हुन त म नयाँ नयाँ भएर पनि होला। यो जुन कृति मैले निकालेँ र मलाई चुनौती थपिएको छ, तिमीमाथि चुनौती छ भनेर अग्र स्रष्टा साहित्यकारहरूले भनिरहँदा मैले अब तत्कालै र त्यत्तिकै छिटो छिटो एउटा सङ्ख्यात्मक हिसाबमा भन्दा नि गुणात्मक हिसाबमा लेख्नुपर्छ भन्ने त्यो चाप छ म माथि।
एउटा कविता फेरि सुनाउनुहोस् न, तपाईँको सङ्ग्रहभित्रैबाट सुन्न मन लाग्यो। मैले हिजो सरसर्ती हेर्दाखेरि राम्रो राम्रो कविताहरू लागेको थियो त्यसमा।
हजुर,
यो पुस्तक तपाईँले छोटो जानुभएको थियो, मैले हेर्दाखेरि राम्रो लागेको थियो केही कविताहरू। कुन सुनाउनुहुन्छ?
यो बिचमा म पहाड र मेराबा शीर्षकको यो कविता छ, सरकार पारीको गाउँभित्रबाट यो सुनाउँछु। कविताको शीर्षक पहाड र मेराबा। असङ्ख्य पहाडहरूको पत्रमा उभिएको एउटा पहाड, त्यही पहाडले जन्माएको मेराबा आजसम्म उसकै छातीमा हुर्किएर स्याहार गरिरहेछन् त्यही पहाडलाई। शिशिरमा उजाडिएको पहाडको खुसी मेरै बाको पसिनाबाट फर्किन्छ वसन्तमा, अनि लगाउँछ हरियो लाली, देखिन्छ झनै हराभरा र सम्पन्नशाली। त्यही पहाड हो मेरा बाको सबै थोक अनि मेरो पनि ईश्वर, त्यही रोपिएको पसिना मोती भइदिएर नै हो रगत पसेको मेरो मुटुमा। कहिले गर्ल्याम्म लडिदिन्छ पहाडको एक भित्तो, पर्खाल लगाउँछन् मेरा बा अनि फोरेर चट्टान माटो बनाउँछन्, रोप्छन् हुर्काउँछन् र फुलाउँछन् अक्सिजन। त्यसैले मुटुभन्दा प्यारो ठान्छन् मेरा बा यो पहाडलाई, यो देशलाई। धन्यवाद।
मलाई राम्रो लागेको कवितामध्ये यो पनि एउटा थियो, तपाईँले वाचन गरेर सुनाउनु भयो। म तपाईँलाई सोधौँ होला, जस्तो नयाँ मान्छे हुन्छ नि तपाईँ जस्तै, तपाईँ जुन गाउँबाट म सङ्घर्ष गरेर आएँ भनेर बताउँदै हुनुहुन्थ्यो, त्यसरी आउनेहरू कविता लेख्नलाई रहर गर्ने तर आँट नपुगेकाहरूले आँट गरेर निकाल्दैमा राम्रो होला कि होइन, अलिकति धेरै सोचेर निकाल्नुपर्छ? तपाईँले निकालेपछि त अनुभव भयो होला तपाईँलाई, कति कवि त्यस्ता छन् यहाँ होइन, जो चाहिँ गर्वमा कवि बनेर बसिरहेका छन् तर प्रसव वेदनामा होमिन डराइरहेका छन्, जन्मियो कि नजन्मियो को दोधारमा छन् पुस्तकाकार रूपमा होइन, त्यस्ता कविलाई तपाईँ के भन्नुहुन्छ? प्रकाशित हुँदा राम्रो कि नहुँदा राम्रो?
विशेष गरी त्यसरी आउने दुःख, एक किसिमको चुनौती, हरेक आरोह अवरोह सहेर आउने व्यक्ति जो कविता लेखेको छु, कवि हुँ अथवा कविता निकाल्नुपर्छ सङ्ग्रह भनेर आउँछ, त्यो उसले लेखेका कुराहरू चाहिँ यथार्थ अथवा उसले भोगेका हरेक कल्पनाका कुराहरू, त्यो चाहिँ भावना हुँदो रहेछ, कविता भन्दा नि भावना भन्न मिल्दो रहेछ। तर एक किसिमको औपचारिकता भनौँ अथवा एक किसिमबाट बुझेरै कविता के हो र म सँगैका समानका जुन वर्ग अथवा हुनु साथीहरूले त्यो पिँढीहरूले कस्तो खालको कविता निकाल्दैछ होइन, स्रष्टा सर्जक र दुनियाँ कहाँ पुग्दैछ समय, त्यसलाई पनि बुझेर सोचेर निकाल्नुपर्ने रहेछ एकैचोटि।
धेरै सोच्नु पर्यो। मैले यो तपाईँलाई किन पनि सोधेको भने, तपाईँ भर्खर यो परीक्षा पास गरेर आउनुभयो होइन, परीक्षा दिएर आउनुभयो,
हजुर,
पास हुनुभयो फेल हुनुभयो त अझ समयले जज गर्ला होइन,
एकदम
तपाईँको फेरि प्रकाशन भएको भन्ने हिसाबले पनि तपाईँको अनुभव चाहिँ अरूलाई काम लाग्ला।
हजुर,
यहाँ कति मान्छे पैसा छन्, अलिअलि लेख्न जान्दछन्, निकालिहाल्छन्, चल्दैन, एउटा एक किसिमले दुःखी छन्।
हजुर,
कति मान्छे पैसा छैन तर लेख्छन् राम्रो, निकाल्ने आँट गर्दैनन्, त्यसैले झन् दुःखी छन्।
हजुर, होइन,
त्यो हुँदाखेरि हामीले चाहिँ यो दुईवटा समूहलाई मिलाउन सक्ने कुनै मिलन बिन्दुहरू भेट्न सक्यौँ भने असल साहित्यकार बाहिर आउँछन् र राम्रो धन चाहिँ राम्रो काममा पनि प्रयोग हुन्छ कि भन्ने हिसाबले मैले जोड्नलाई पनि यो प्रश्न अहिले तपाईँसँग गरेको थिएँ। अब फेरि म कवितातर्फै लैजान्छु, तपाईँ के फुटकर सुनाउने कि अथवा यही पुस्तकभित्रबाट सुनाउनुहुन्छ कि? हामीसँग समय अब कम कम हुँदै गएको छ, त्यही अनुसारले दुईवटा तिनवटा कविता पढ्ने समय छ होला, त्यो अनुसार सुनाउनुहोस्।
हजुर, यो क्रममा सरकार पारीको गाउँभित्रैबाट विपनाको सपना शीर्षकको यो कविता छ, यो सुनाउँछु। विपनाको सपना। सपनालाई बन्दकी राखेर निदाएको मान्छे म घरिघरि झस्कन्छु मध्य निन्द्रामा, किनकि निन्द्राको सपना भन्दा विपनाको सपनाले झस्काउँदो रहेछ मनलाई। मध्यरातमा निदाउनु पूर्व यादहरूले देखाइरहेका थिए पूर्व दृश्यहरू अँध्यारो पर्दामा, अनि सलबलाइरहेका थिए नसाहरू भोलिको बिहानी हेर्न, जुन बिहानीमा आमाको सपना पूरा भएको हेर्न चाहन्थे नसाहरू। हो, म निदाएसँगै मेरा पाहुहरू निस्किन्छन् कुनै टाढाको यात्रामा, अनि चढ्न खोज्छन् सफलताको पहाड, सँगै निस्किएका आँखाहरू पर पर दुखिरहेको दिलको घाउ हेर्न पुग्छन्, ओठहरूले खोजिरहेका हुनेछन् न्यायका शब्दहरू, हातहरू पुगिसकेका हुनेछन् कुनै डिलबाट उक्लिँदै गरेका बुढाबाको सहारा बन्न, मनले बटुल्दै हुनेछ नओइलिने फूलहरू जसबाट हुनु छ एकताको सिङ्गोमाला, त्यसैले त झस्किरहेको हुनेछु म हरेक रात विपनाको सपना सम्झेर। धन्यवाद।
अब आउँदा दिनहरूमा चाहिँ के गर्ने विचार छ तपाईँको? मतलब कविताको लागि अर्को सङ्ग्रह निकाल्ने सोचहरू छ कि होइन, म अब केही समय निकाल्दिनँ जस्तो छ कि कस्तो छ?
हजुर, र तत्कालै निकाल्ने कुरा त अहिले छैन, होइन निकाल्नु त पर्छ। विशेष गरी मेरो लेखन साहित्यको क्रममा कविता विशेषतः र सकिछु भने अथवा समयले साथ दिएछ भने उपन्यासतिर पनि जाला पछि, होइन तर अब निकाल्ने कृति चाहिँ मेरो कविता सङ्ग्रह नै हुनेछ। तत्काल नहुन सक्छ, होइन केही समय लाग्न सक्छ। त्यो बाहेक अरू पेसा व्यवस्था सायद छँदैछ, साहित्यिकमा चाहिँ अब निकाल्ने पनि कविता सङ्ग्रह नै हुनसक्छ।
अलि विरही मात्रै भएनन् हाम्रा कुराकानी, हाम्रा यी कविताहरू अलिकति अलिकति रमाइलो खालका कुराहरू पनि छन् कि छैनन् केही तपाईँसँग?
त्यस्ता कविताहरू पनि लेखिरहेछु, यद्यपि मैले खोइ किन हो किन सरकार पारेको गाउँमा त्यस्ता कविता त्यति धेरै स्थान दिइन छु, एक दुईवटा त छ, त्यसलाई पनि अहिले हेर्न समय लाग्ला। त्यो हिसाबबाट त्यस्ता कविताहरू पनि छन् तर त्यो मैले कल्पना गरेर लेख्नुपर्ने हुन्छ, लेखेको पनि छु, राम्रै लाग्छ, तर पनि जुन विरहका कुराहरू अथवा यस किसिमका केही आरोह अवरोहका कुराहरूका कविताहरूले चाहिँ म आफै यसमा बग्छु, त्यो हिसाबबाट अलि बढी यसमा गएका हुन्।
अब संचारकर्मी तथा कवि कृष्ण कट्टेलको अर्को एउटा कविता सुन्छौँ हामी ल।
हजुर,
एउटा रेडियोकर्मी पनि हुनुहुन्छ तपाईँ, होइन, जसमा जो चाहिँ समाचारमा काम गर्नुहुन्छ अनि कवि पनि हुनुहुन्छ।
हजुर, र यो क्रममा म कविता देश खोज्दै जाँदा शीर्षकको कविता छ, केही समय अगाडि लेखेको, यो सुनाउँछु। पुर्खाहरूले झैँ म बुझ्ने भएदेखि उठाउन थालेको हुँ मेरा हातहरू यो देशको पक्षमा। पुर्खाहरूले झैँ म बुझ्ने भएदेखि उठाउन थालेको हुँ मेरा हातहरू यो देशको पक्षमा। मैले बुझिन कहिल्यै कहाँदेखि कहाँसम्म हो मेरो देश, कुन क्षितिजदेखि कुन भूगोलसम्म हो मेरो देशको क्षेत्रफल। तर म जन्मिँदा टेकेको माटो र आमाको मनले बचाएको देश मेरो पनि मुटु रहेछ, मेरो पनि देश रहेछ। देश मुस्कुराउँदा म झैँ रमाउनेहरू, मैले उचालेको देशको झण्डा आफ्नै मानेर समाउनेहरू, एउटै रहेछ हाम्रो देश जसले गर्व गर्छ यो माटोलाई आफ्नै मुटु सम्झेर। आफ्नैसँग आफै लड्नु देश के को देश, आफ्नैसँग आफै लड्नु देश के को देश, हुर्काउने माटो भुल्नु देश के को देश। देश त छातीभित्र हुन्छ, छाती छेडिएर गए पनि देश बाँचिरहन्छ। त्यसैले तराई उठेर पहाड जुटेर हिमाल हाँसिरहोस्, म मरे पनि मेरो देश जुग जुग बाँचिरहोस्। धन्यवाद।
साह्रै रमाइलो भयो यो बसाइ, र लगभग अब हामी यसलाई बन्द गर्ने चरणमा छौँ। कृष्ण कटेलजी, कुनै त्यस्तो एकदम मैले वाचन गर्नै खोजेको छुटेको जस्तो कविता छ? हामीसँग समय चाहिँ टाइट भइसकेको छ।
हुन्छ, समयको जुन कम समय छ होइन, त्यो हिसाबबाट समय छ भने त हुन त जति पनि त्यो हुन्थ्यो, एउटा कविता चाहिँ
सुनाउनु
छुट्यो कि जस्तो मलाई लाग्यो होइन। ओडारभित्रको बस्ती शीर्षकको यो कविता छ, म यो सुनाउँछु। महाराज बनाउनेहरूले सोच्नु पर्थ्यो आफूभित्रको महाराज आफै हुँ भन्ने कुरा। महाराज बनाउनेहरूले सोच्नु पर्थ्यो आफूभित्रको महाराज आफै हुँ भन्ने कुरा, तर आफ्नै भ्रूणको भोलिलाई ज्यानको बन्दकी राखेर लिलाम गरिदिएछन् स्वतन्त्रता। महाराज बनाइएकाहरू बडा महाराज भइदिएर आजसम्म खरको छानो र दरबार एक हुन नसकेको। त्यसैले झुन्डिरहेका हुन् धनी र गरिब जिन्दगीको तराजुको दुई पल्लामा असमान ढङ्गले। महाराजलाई भगवान ठान्नेहरूले आफ्नै छातीमा सिउँडी उमार्दा महाराजले कमल फूल सम्झेर पुजिरहे। जसले दुर्गमलाई दुर्गममै छोडिदियो, जसरी छोडिए मेरा पुस्ताहरू नाङ्गा पैतालामा। अझै महाराजहरू महाराज नै रहे भने रहने छैन नचुहिने घरको छानो, पुछिने छैन निधारको पसिना, पिउनु पर्नेछ अझै आँसुलाई पानी सम्झेर भौतारिनु पर्नेछ मरूभूमितिर। त्यसैले ओराल्नुपर्छ महाराजलाई एकतले खरको छानोमा, देखाउनुपर्छ नाङ्गा उदाङ्गा छातीहरू, घुमाउनुपर्छ ओडारभित्रको बस्ती, त्यसबेला दरबारले पनि मानवताको पाठ सिक्नेछ। अब मान्छे मान्छे भएर बाँच्नु छ, आफू भएर बाँच्नु छ। टेलिभिजन झैँ रिमोट सुम्पिएर अर्कैलाई मान्छे बन्न सक्दैन कोही। त्यसैले महाराजहरूको बस्ती झैँ उत्तिकै स्वतन्त्र मुस्कुराउनुपर्छ ओडारभित्रको बस्ती पनि धन्यवाद।
अब हामी लगभग समय सक्यौँ, तपाईँलाई कसैले सम्पर्क गर्नुपऱ्यो यो कार्यक्रम सुनिसकेपछि भने कसरी गर्ने?
म समय छोटो भएको हिसाबबाट पनि मेरो मोबाइल नम्बर नै दिन्छु, यसले अझ अग्रज अथवा भनौँ समकालीन स्रष्टा सर्जक लगायत पाठकको प्रतिक्रिया आउँछ भन्ने आशा गरेको छु। मेरो 9843125474 9843125474 सम्पर्क गर्न सक्नुहुन्छ।
हस् कृष्णजी, धेरै धेरै धन्यवाद तपाईँलाई।
हस् यहाँलाई धेरै धेरै धन्यवाद।
आजको एकल कविता वाचनबाट ओखल ढुङ्गाका कवि कृष्ण कटेल, जो सञ्चारकर्मी पनि हुनुहुन्छ, रेडियोकर्मी, समाचारमा काम गर्नुहुन्छ, उहाँको कविता वाचन र कुराकानी सँगसँगै हामी प्राविधिक साथीहरू सशेन्द्र गौतम र म अच्युत घिमिरे पनि बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।